रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। यमपञ्चक अन्तर्गत आज ऐश्वर्य धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाइँदै नेपाली साहित्यका शिखर पुरूष महाकवि लक्ष्मी प्रसाद देवकोटाको 112 जन्म जयन्तीका अवसरमा विभिन्न साहित्यिक अनुष्ठानको आयोजना गरी महाकविको सम्झना गरिँदै सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकद्वारा पार्टीभित्रको संकट समस्या र समाधानका उपायका साथ कसरी अगाडि बढ़ने भन्ने सम्बन्धमा आगामी मंगिर 3 गतेको बैठकका लागि एजेण्डा तय गर्दै सम्पन्न। नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर 81.47%। देशमा अझै 37,022 जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। अमेरिकी सरकारद्वारा 100 वटा भेन्टिलेटर नेपाललाई हस्तान्तरण। र अमेरिकी राष्ट्रपति पदका लागि भइरहेको मतगणनामा जर्जिया राज्य जो बाइडेनको जीतसँगै उहाँको पक्षमा 306 इलेक्ट्रोरल मत प्राप्त। समाचार अब विस्तारमा। यमपञ्चक अन्तर्गत आज कार्तिक कृष्ण औंसीको साँझ ऐश्वर्य धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा मनाइँदैछ। सफा सुगर र लिपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुगर र गाईको गोबर एवं रातो माटोले लिपोत गरी बेलुकी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेष गरी घरका झ्याल ढोका चोटा कोठा संघार कौशी अटाली भर्याङ लगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ। सुखरात्रीको पूजाका लागि आज साँझ आँगनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरेर चामलको पिठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ। दीपावली सकिसकेपछि पूजा कोठामा दियो कलश र गणेश सहित लक्ष्मी स्थापना गरेर गरगहना पैसा धान चामल फलफूल सेलरोटी र फूलमाला चढ़ाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मी पूजापछि कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने प्रचलन छ। आज साँझ युवतीहरू समूह बनाई घर घरमा भैलो खेल्छन् भने भैलो खेल्न आउनेलाई धान चामल फूलमाला पैसा र सेलरोटी दिइन्छ। भैलो खेल्न आउनेलाई दिइने दान कार्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। आजै कुकुरलाई मिठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइँदैछ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो खाना दिएर यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूल ढोकामा बस्ने श्याम र सबल नामका कुकुरले सहज रूपमा बाटो छाडिदिने धार्मिक विश्वास छ। आजै कार्तिक कृष्ण चतुर्दशीको बिहान अरूणोदय कालमा नदी तलाउ वा धारामा गई स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाई नरक स्नान गर्ने र नरक बगाउने चलन छ। आज यसरी नरकी बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढ़का कारण तेस्रो दिन परेको हो। आजै महाकवि लक्ष्मी प्रसाद देवकोटाको 112 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि देवकोटाको जन्म विक्रम सम्मत 1966 र निधन 2016 सालमा भएको हो। नेपाली साहित्यका जनप्रिय ठूला कवि र आधुनिक कविका रूपमा प्रसिद्धि पाएका देवकोटाका मुनामदन शाकुन्तल आदि संयुक्त काव्यकृति प्रकाशित छन्। नेपाली निबन्ध विधामा पनि उहाँको विशिष्ट योगदान रहेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयको हिजो बसेको बैठकले पार्टीभित्रको संकट समस्या र समाधानका उपायका साथ कसरी अगाडि बढ़ने भन्ने सम्बन्धमा आगामी बैठकका लागि एजेण्डा तय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी स्थायी कमिटिको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामिलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय गरेको बैठकपछि नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
पार्टीमा उत्पन्न संकट समस्या र त्यसको समाधानलाई कार्यसूची बनाएर छलफल गर्ने निष्कर्ष निकालियो। त्यो कार्यसूची अन्तर्गत स्वाभाविक रूपमा यसअघिको स्थायी कमिटिको निर्णय कार्यान्वयनको सन्दर्भ कर्णाली लगायत पर्सा लगायत विभिन्न ठाउँमा भएको घटनाक्रम COVID-19 रोकथाम नियन्त्रण उपचार र त्यसले पैदा गरेको आर्थिक संकट र यसबीचमा पार्टी र सरकारका सन्दर्भमा उठिरहेको विषय कोयल भ्रमण लगायतका कुराहरू पनि छलफल हुने नै छन् र त्यसको निवारणको सन्दर्भमा सचिवालयमा छलफलका लागि अध्यक्ष कमरेड प्रचण्डले तयार गर्नुभएको प्रस्ताव र स्थायी कमिटिको बैठक पछाडि जारी गरिएको अन्तर पार्टी निर्देशिका सबै सचिवालयका सदस्य कमरेडहरूलाई अध्ययनको लागि वितरण गरिएको छ। यी सबै सामग्रीहरूको अध्ययन गरिसकेपछि नै पार्टीमा गम्भीर र समग्रतामा छलफल गरी पार्टी एकताको रक्षा गर्दै र पार्टी र सरकारका सामु रहेको ऐतिहासिक जिम्मेवारी र कारबार पूरा गर्ने दिशातिर जाने निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ।
बैठकमा गत शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सचिवालयका पाँच सदस्यले प्रधानमन्त्रीलाई दिएको पत्र, त्यसपछि प्रधानमन्त्रीले प्रचण्डलाई दिनुभएको पत्र र फेरि कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई लेखेको पत्र समेत पेश भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। प्रवक्ता श्रेष्ठले पार्टीभित्रको समस्या समाधानका लागि विभिन्न पत्र र विषयहरूमा थप अध्ययन गरी पार्टीभित्रको विवाद समाधान गर्न आगामी मंगिर 3 गते नेकपा सचिवालयको अर्को बैठक बस्ने र छलफल हुने बताउनुभयो। हिजो थप 3,537 जनामा कोरोना भाइरस संक्रमण निको भएको छ। यो सँगै नेपालमा हालसम्म भाइरस संक्रमण निको हुनेको कुल संख्या 1,68,129 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर 81.47% रहेको छ। देशभर गरी 37,022 जना भाइरसका सक्रिय संक्रमित रहेका छन्। यसै गरी कोरोना भाइरसबाट हिजो थप 2,111 जना संक्रमित भएका छन्। यो सँगै नेपालमा हालसम्म 2,06,353 जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 1,200 नागेको छ। हिजो थप 13 जनाको मृत्युपछि मृतकको कुल संख्या 1,202 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सभामुख अग्निप्रसाद सापकोटाले नेपालको वनलाई अब उद्योगकै रूपमा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 1 ठोकरपामा निर्माण गर्न लागि सामुदायिक वन अध्ययन केन्द्रको प्रशासनिक भवनको शिलान्यासका क्रममा सभामुख सापकोटाले सामुदायिक वनको उद्गम स्थलका रूपमा रहेको सिन्धुपाल्चोकको ठोकरपाको वन विश्वकै पहिलो अवधारणाको रूपमा रहेको बताउनुभयो। 2 हेक्टर जमीनमा निर्माण गरिने अध्ययन केन्द्रमा प्रशासनिक भवन, सभा भवन, पुस्तकालय, चमेना गृह, छात्रावास, कर्मचारी आवास गृह, तालिम भवन, भण्डार गृह तथा पार्किङ स्थल सहित 15 भवन निर्माण गरिनेछ। उक्त केन्द्र निर्माणपछि अन्तर्राष्ट्रिय स्तरका अध्ययनकर्ता, विश्वविद्यालय तथा महाविद्यालयका विद्यार्थी, वैज्ञानिक तथा सामान्य अवलोकनकर्ता सबैका लागि सुविधा उपलब्ध हुने बताइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ। काठमाडौँमा हिजो आयोजित एक कार्यक्रममा मन्त्री गुरूङले धराशायी भएका सबै प्रकारका उद्योग व्यवसायलाई सहुलियत ब्याजदरमा ऋण लगानी दिने गरी सरकारले नीति र कार्यविधि पारित गरेको सरकारका प्रवक्ता गुरूङले जानकारी दिनुभयो। उहाँले लगानी संरक्षण र प्रवर्धनमा सरकार गम्भीर रहेको जनाउँदै यसका लागि सबैको उत्तिकै भूमिका र जिम्मेवारी रहने बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले आफू मन्त्री भएपछि कृषिको विषयमा अध्ययन गरी कृषिको नीतिगत सुधारमा लागेको बताउनु भएको छ। रूपन्देहीको भैरवामा आयोजित एक कार्यक्रममा मन्त्री भूषालले कृषिलाई टिकाउनका लागि आफू लागेको र यसको परिणाम केही वर्षमा देखिने दावी गर्नुभयो। नेपाली कृषि उत्पादन घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुहुँदै मन्त्री भूषालले यसैका कारण युवाहरू कामको खोजीमा विदेश जाने गरेको बताउनुभयो। मकवानपुरमा पछिल्ला दिनमा व्यावसायिक रूपमा फूल खेती शुरू गरिएको छ। तिहारको बेला धेरै खपत हुने फूल उत्पादन गरेर बिक्री गर्दा राम्रो आमदानी हुनुका साथै फूलका लागि खर्चिने रकम देश बाहिर नजाओस् भनेर जनप्रतिनिधिले समेत फूल खेती गर्न थालेका छन्। मकवानपुरबाट हाम्रो संवाददाता कृष्ण उदास खनालको यो रिपोर्ट।
तिहारका बेला निकै धेरै खपत हुने फूलको कारोबारबाट कतिले राम्रो कमाई समेत गर्ने गर्दछन्। मकवानपुर जिल्लामा पनि फूलको पछिल्ला दिनमा व्यावसायिक रूपमा खेती हुन थालेको छ। नेपाली करोड़ौं रूपियाँ फूल खरिदका लागि नै भारत गएको देखेर आफूले फूलको खेती गर्न थालेको हेटौँडा उपमहानगरपालिका वडा नम्बर 8 के पुष्प व्यवसायी ईश्वरी अर्यालले बताउनु भयो।
हाम्रो नगदे बालीको रूपमा चाहिँ यसलाई लिएका छौँ। विशेष गरी चाहिँ इण्डियाबाट हाम्रो फूलहरू आउने अनि हाम्रो मुलुकको पैसा विदेशमा जाने, त्यसले गर्दाखेरि चाहिँ हामीलाई यो राम्रो नलागेर अब हामी आफै सुरु गरौं भनेर चाहिँ एउटा टिम बनाएर चाहिँ हामीले सुरु गरेको एकदम राम्रो छ।
यो तिहारमा फूल बिक्री गरेर राम्रो कमाउने सोचमा मकवानपुरकै चौघडाका स्थानीय बालकृष्ण चौलगाई पनि रहनु भएको छ। कोरोना महामारीका कारण आफूले धेरै समस्या झेल्न परेको बताउँदै उहाँले फूलबाट यसपटक राम्रो कमाई हुने आश रहेको बताउनु भयो।
तीन क्षेत्रमा चाहिँ विभाजन गरेर फूल रोप्यो भने हामीले हरेक समयलाई फूल दिन सक्छौ।
हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर 12 वडा अध्यक्ष समेत रहनु भएका ललित घलान पनि जनताको सेवाको बाहेकको समयमा फूल खेतीमा जुट्ने गर्नु भएको छ। मुलुक नै बिस्तारै फूल खेतीमा आत्मनिर्भर हुने उहाँको विश्वास छ।
हाम्रो स्वदेशी फूलबाटै आत्मनिर्भर हुन सकिन्छ। हामीले उत्पादन गरिसकेपछि हेटौँडा पनि धेरै बाहिरबाट आउने फूल रोकियो। काठमाडौँ पनि अहिले त्यही किसिमको अभियान चलिरहेको छ। करोडौंको पैसा बाहिर जान्थ्यो, त्यो पैसा चाहिँ अब नेपालमै रहने, चाहिँ हाम्रै स्वदेशी दाजुभाइ दिदीबहिनीहरू चाहिँ आत्मनिर्भर हुने भनिसकेपछि त्यसले एउटा व्यावसायिकता पनि बढायो।
कोरोनाबाट अन्य क्षेत्र जसरी नै पुष्प व्यवसाय पनि प्रभावित रहेको छ। फूलको व्यावसायिक खेती प्रबन्धनका लागि सरकारी स्तरबाट अझै ठोस नीति बनाउन सकियो भने फूलका लागि विदेशी नै करोडौं रूपियाँ नेपालमै खपत हुने थियो कि। कृष्ण उदास खनाल, रेडियो नेपाल, मकवानपुर।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले संघीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैँ रहने बताउनु भएको छ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संघ प्रदेश र स्थानीय तहको सहकार्यले मात्र देश विकास सम्भव हुने बताउनुभयो। उहाँले विश्वभरि फैलिएको कोरोना महामारीका बेला स्थानीय तहले गरेको कामको प्रशंसा गर्दै स्थानीय तहको सकारात्मक कामले संघ र प्रदेशको पनि प्रतिनिधित्व गर्ने धारणा राख्नुभयो। नेपाली कंग्रेसले नेपाल र चीनका सीमा सम्बन्धमा यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। कंग्रेसको हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले दुई देशको सीमा सम्बन्धमा स्थानीय सरोकार पक्षको भनाई, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन सम्बन्धी तथ्याङ्क र पार्टीका केन्द्रीय सदस्य जीवन बहादुर साई नेतृत्वको टोलीले उठाएका विषयलाई समेत ध्यानमा राखी छानबिन गरी यथार्थ स्थिति सार्वजनिक गर्न माग गरेको छ। कंग्रेसले छिमेकी देश लगायत सबै मित्र राष्ट्रहरूसँग सार्वभौम बराबरीका आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्ने उल्लेख गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यासको आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको बताउनुभयो। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एकैसाथ मंगिर 15 गते स्थानीय तहका अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ। सरकारले आगामी मंगिर 15 गते 396 स्थानीय तहमा 5 देखि 1500 को अस्पतालको भवन शिलान्यास गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुल्ला गर्ने निर्णय गरेको छ। केबल कार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्री परिषदले स्वीकृति दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य मापदण्ड अनुसार खुल्ला गर्ने निर्णय गरेको मन्त्रालयद्वारा हिजो जारी विज्ञप्तिमा जनाइएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ। पर्यटकीय गतिविधि हुने क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना भए नभएको मन्त्रालय मातहतका निकायले अनुगमन गर्ने विज्ञप्तिमा जनाइएको छ। अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडी मार्फत नेपाललाई 100 थान भेन्टिलेटर हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो आयोजित एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सो भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो। समारोहमा मन्त्री ढकालले विगतदेखि नै अमेरिकाले नेपालमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको स्मरण गर्नुहुँदै भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। उहाँले महामारीको समयमा प्राप्त भेन्टिलेटर सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि सात सातवटा र बाँकी रहेका 51 भेन्टिलेटर सरकारी अस्पतालमा दुई दुईवटाका दरले वितरण गरिने जानकारी दिनुभयो। समारोहमा अमेरिकी राजदूत बेरीले कोविड 19 अति प्रभावित वर्तमान परिवेशमा नेपाल सरकारसँग समन्वय गर्दै नेपाली जनताको जीवन रक्षाका लागि संयुक्त राज्य अमेरिका सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो। नेपाल सरकार र स्विजरल्याण्ड सरकार बीच स्थानीय सड़क पूर्वाधार कार्यक्रमका लागि करिब 1,26,00,00,000 रूपियाँ अर्थात 9.82 मिलियन स्विस फ्रांक प्राविधिक सहायता परिचालन गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सो सम्झौतामा अर्थ मन्त्रालयका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्विजरल्याण्ड सरकारका तर्फबाट नेपालका लागि स्विजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले हस्ताक्षर गर्नुभएको थियो। कार्यक्रममा अर्थमन्त्री पौडेलले स्विस सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो। बैतडीमा 10 वर्ष यता चितुवाको आक्रमणबाट 27 जनाले ज्यान गुमाएका छन्। जंगलमा चितुवाको आहाराको कमी हुँदै गएकाले बस्तीमा चितुवा पसेर मानिसमाथि आक्रमण गर्ने गरेको हुन सक्ने वन्यजन्तु विज्ञहरूको भनाई छ। बैतडीबाट हाम्रा संवाददाता सीपी लोहियाको यो रिपोर्ट।
गत सोमबार बैतडीकी एक बालिकाको चितुवाकै आक्रमणबाट ज्यान गएको छ। त्यसअघि आइतबार सडेलधुराका एक व्यक्तिको सोही ठाउँमा चितुवाले ज्यान लिएको थियो। 2068 साल यता चितुवाको आक्रमणबाट बैतडीका 27 जनाले ज्यान गुमाइसकेका छन्। डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुली:
बढी आक्रमण गरेको देखिन्छ। एक्लै दुक्लै घाँस दाउरा गर्नको लागि पहिला केटाकेटीहरूलाई नपठाउने अनि आफ्नो घर वरिपरि झाडीहरू नराख्ने राति बिहान चाहिँ घर बाहिर बस्तीको प्रबन्ध गर्छ।
जंगलमा चितुवाको आहार सकिएकोले चितुवा बस्तीमा आउने गरेको विज्ञहरू बताउँछन्। जंगलमा घाँस पर्याप्त नहुँदा शाकाहारी जनावर घटेकोले चितुवा मानव बस्तीमा पस्न थालेको बताउनुहुन्छ वन्यजन्तु विशेषज्ञ डाक्टर मुकेश चालिसे।
चितुवाको मुख्य आहार भनेको मान्छे होइन, त्यसकारण वन जंगलमा घाँस खाने जनावरहरू बोलाउने र केही बदमास अथवा दुःख दिने जनावरहरूलाई नियन्त्रणमा लिएर चिडियाखानाहरूमा सुरक्षित रूपमा राख्न सक्यो भने यो नियन्त्रण हुन्छ।
यसको नियन्त्रणका लागि विगतमा विज्ञ टोलीले केही ठाउँमा पाँसो थापेर गयो। पाँसोमा एउटा चितुवा पनि परेको थियो, त्यसपछि भने पहल हुन सकेन। अझै चितुवा नियन्त्रणका लागि प्रयास थाल्ने बताउनुहुन्छ शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिंह साउद।
चितुवा नियन्त्रणलाई हामी जिल्ला वन कार्यालय बैतडीसित विशेषज्ञ टिम ल्याएर हामीले चाहिँ शिवनाथ गाउँपालिकामा पनि 4 खोरहरू बनाएको छौँ। अब त्यो खोरहरू केही विस्तार गर्नुपर्ने हो कि नेपाल सरकारसँग हाम्रो अनुरोध थप नियन्त्रण गर्नलाई के त्योभन्दा के विषयहरूलाई बोलाउन सकिन्छ कि हामी त्यो कुराको अगाडि बढाउँदैछौँ। अब गाउँपालिकाले बस्तीहरूमा
चितुवाको आक्रमण बैतडीमा भयावह अवस्थामा छ, यसतर्फ ध्यान जानु जरुरी छ। सिपी लोहिया, रेडियो नेपाल, बैतडी।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध:
जबरजस्ती करणी अर्थात बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नलिई यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिई करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति निर्वाचन अन्तर्गत जर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनको जीतसँगै उहाँले 306 इलेक्टोरल कलेज मत प्राप्त गर्नुभएको छ। मतगणना भइरहेको नर्थ क्यारोलाइनामा भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प विजय हुने अपेक्षा गरिएको छ। यो विजयसँगै ट्रम्पले 232 स्थान आफ्नो पकडमा राख्न सफल हुनुभएको छ। अब राष्ट्रपति ट्रम्पलाई आफ्नो प्रतिस्पर्धी जो बाइडेन आगामी राष्ट्रपति पदमा विजयी भएको स्वीकार गर्न दबाव बढ़ेको भएको छ भने चुनावी परिणामलाई लिएर कानूनी प्रक्रियामा जाने क्रम भने उहाँले जारी राख्नु भएको छ। अमेरिकी राष्ट्रपति पदमा विजयी हुन लोकप्रिय मत संख्या भन्दा पनि कम्तीमा 270 इलेक्ट्रोरल मत आवश्यक पर्दछ। यसैबीच अमेरिकाको संघीय निर्वाचन अधिकारीहरूले हालै सम्पन्न राष्ट्रपति निर्वाचन अमेरिकी इतिहासकै सबैभन्दा स्वतन्त्र र सुरक्षित रहेको भन्दै धाँधली भएको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी अस्वीकार गरेका छन्। निर्वाचन अधिकारीहरूले मत हराउने वा सट्टापट्टा गर्ने सम्भावना नरहेको भन्दै ट्रम्पको दावीलाई खारेज गरेका हुन्। राष्ट्रपति ट्रम्पले बिना कुनै प्रमाण उहाँलाई प्राप्त 27 लाख मत मेटाएको आरोप लगाउनु भएको छ। उता चीनले अमेरिकी राष्ट्रपति चुनावका विजयी उम्मेद्वार जो बाइडेनलाई बधाई दिएको छ। अमेरिकी जनताको मतको कदर गर्छौं भन्दै चीनका परराष्ट्र मन्त्रालयले बेजिङ दम्पतिलाई बाइडेन दम्पतिलाई बधाई ज्ञापन गरेको छ। चीन र अमेरिका बीच व्यापार महामारी एवं एक अर्काको देशमा जासूसी गरेको विषयलाई लिएर केही समयदेखि तिक्तता रहेको छ। अमेरिकामा कोरोना भाइरसको संक्रमण अत्यधिक बढ़िरहेको छ। विगत केही दिन यता अमेरिकामा दैनिक 1,50,000 भन्दा बढ़ी संक्रमित हुने गरेका छन्। गत 24 घण्टामा मात्र 1,79,291 संक्रमित थपिएका छन्। संक्रमणको दरका आधारमा विश्वमै अमेरिकापछि दोस्रो स्थानमा रहेको भारतमा भने संक्रमण दर केही घट्दो क्रममा रहेको छ। गत 24 घण्टामा भारतमा 45,343 संक्रमित थपिएका छन्। युरोपेली मुलुकहरूमा केही दिन यता संक्रमणको दर बढ़िरहेको छ। युरोपेली मुलुक मध्ये इटलीमा गत 24 घण्टामा 40,902, बेलायतमा 27,301, फ्रान्समा 23,994, पोल्याण्डमा 24,051 र जर्मनीमा 23,184 संक्रमित थपिएका छन्। विश्वभर हालसम्म 5,37,22,000 कोरोना भाइरसबाट संक्रमित भएका र 3,74,90,000 बढ़ीमा संक्रमण निको भएको पाइएको छ। कोरोना संक्रमणका कारण विश्वभर 13,08,000 बढ़ीको मृत्यु भएको छ। फिलिपिन्समा आएको शक्तिशाली समुद्री आँधी फाम्कोमा परी कम्तीमा 42 जनाको मृत्यु भएको छ भने 20 जना बेपत्ता भएका छन्। फाम्को फिलिपिन्समा यो वर्ष आएको 21 समुद्री आँधी हो। अब आर्थिक समाचार।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोविड 19 को जोखिम कायमी रहेको अवस्थामा होशियारीका साथ आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने सरकारको योजना रहेको बताउनु भएको छ। पर्यटकीय स्थलहरूको अवलोकनका लागि शुक्रबार बिहान झापा पुग्नुभएका मन्त्री भट्टराईले पछिल्लो समय सबै खाले उडान र पर्यटकीय क्षेत्र खुल्ला गरिए पनि कोरोना जोखिमका कारण विदेशी पर्यटक आउने सम्भावना नभएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै आन्तरिक पर्यटन प्रवर्धन गर्नुको विकल्प नभएको बताउनुभयो। कोविड 19 को असहज परिस्थितिका कारण पर्यटन क्षेत्रले करिब 1 अर्ब रूपियाँ नोक्सान बिहोरी सकेकाले पर्यटन व्यवसायलाई राहत दिन सरकारले 50 अर्बको पुनरुत्थान कोष खड़ा गरी लागू गरेको जानकारी दिनुभयो। सो कोषबाट व्यवसायले 5% सहुलियत ब्याज ऋण लिएर त्यसबाट व्यवसाय सुचारू गर्न सक्नेछन्। गण्डकी प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको शालिग्राम करिडोर शिलान्यास गरिएको छ। गिरिङको वैदीदेखि देवघाटसम्म जोड़िने शालिग्राम करिडोर को शिलान्यास गर्नुहुँदै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले देवघाट र मुक्तिनाथलाई जोड्न प्रदेश सरकारले शालिग्राम करिडोरको विकास गर्न लागेको बताउनुभयो। सो अवसरमा घिरिङ गाउँपालिकाका अध्यक्ष रणबहादुर राणाले शालिग्राम करिडोरले घिरिङको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सम्झौता अनुसार 25,08,73,513 रूपियाँ लागत रहेको सो करिडोरको निर्माण 2079 फागुन 11 गतेसम्म सम्पन्न गर्ने गरी धुलीखेल स्थित खड्का कृष्ण पीकेजेबीले ठेक्का पाएको पूर्वाधार विकास कार्यालय तनहुका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो। सो कम्पनीले करिडोरमा कटिङ कलभर्ट निर्माण कजवे ग्याबिन लगायतका काम गर्नेछ।
आर्थिक समाचारपछि पालो भएको छ खेल समाचारको।
बंगलादेश संघको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल 2-0 गोलले पराजित भएको छ। कोरोनाको महामारीका कारण 8 महिनापछि मैदानमा उत्रिएको नेपालले निकै फितलो खेल खेल्यो। नेपालले बंगलादेशसँग 7 वर्षपछि पहिलो हार बेहोरेको हो। सन् 2013 मार्चमा भएको एसियन कप खेलमा पराजित भएपछि नेपालले बंगलादेशसँग हारेको थिएन। ढाका स्थित बंगबन्धु रंगशालामा भएको खेलको शुरूआतमा नै नेपालले गोल खान पुग्यो। 10 मिनटमा बंगलादेशले 1 गोलको अग्रता बनाए। उसका लागि सामुद्दिनले गोल गर्न सफल भए। शुरूआतमा नै 1 गोलले पछि परेको नेपालले 17 मिनटमा मौका पाएको थियो तर नवयुग श्रेष्ठको प्रहार फ्रेममा रहन सकेन। 26 मिनटमा अञ्जन विष्टको प्रहार पनि फ्रेममा रहेन। सत्ताइसौं मिनटमा बंगलादेशका मानिक मुलालले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहारलाई किरण चेन्जुङले बचाए। 39 मिनटमा अञ्जन विष्टले डिबक्समा पाएको मौकालाई आत्मसात गर्न सकेनन्। उनको फिटौलो प्रहारलाई बंगलादेशी गोलकिपरले बचाए। 56 मिनटमा नेपालका रवि पासवानले डिबक्समा पाएको राम्रो मौकालाई सदुपयोग गर्न सकेनन्, जसका कारण नेपालले राम्रो अवसरलाई खेर फाल्यो। 72 मिनटमा सब्स्टिट्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका भरत खवासले डिबक्समा गरेको हेडको प्रयास पनि फ्रेम बाहिर रह्यो। खेलमा फर्कनका लागि नेपालले बारम्बार प्रयास गर्दा पनि पाएका मौकाको सदुपयोग गर्न सकेन। 77 मिनटमा बंगलादेशका कप्तान टुबुको उत्कृष्ट फ्रिकिकलाई नेपाली गोलकिपर तथा कप्तान किरण चेम्जुङले बचाए। डिबक्स नजिकैबाट गरेका प्रहारलाई किरणले उत्कृष्ट तरिकाले बचाए। 78 मिनटमा विकास खवासको थ्रो बलमा अनन्त तामाङको हेडरलाई बंगलादेशी गोलकिपरले बचाए, तर खेलको 80 मिनटमा नेपालको डिफेन्सको कमजोरीका कारण दोस्रो गोल खायो। काउन्टर अट्याकमा बंगलादेशका महाबुल रहमानले उत्कृष्ट गोल गर्न सफल भए। त्यसपछि नेपाल खेलमा फर्कन सकेन र 2-0 पराजित भयो। बंगलादेश विरुद्ध नेपालले पछिल्ला 3 खेलमा पहिलो हार बेहोरेको हो। शुक्रबारको खेलमा नेपाली खेलाडीमा फिटनेसको पनि समस्या देखियो। मिडफिल्डर विक्रम लामा चोटका कारण बाहिरिएपछि नेपाललाई दबाव बढेको थियो।
अब मौसम सम्बन्धी जानकारी। आज प्रदेश नम्बर 1 गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बद्ली हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 24.7 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 6:25 भयो भने सूर्यास्त भने साँझ 5:12 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। यमपञ्चक अन्तर्गत आज ऐश्वर्य धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाइँदै नेपाली साहित्यका शिखर पुरूष महाकवि लक्ष्मी प्रसाद देवकोटाको 112 जन्म जयन्तीका अवसरमा विभिन्न साहित्यिक अनुष्ठानको आयोजना गरी महाकविको सम्झना गरिँदै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकद्वारा पार्टीभित्रको संकट समस्या र समाधानका उपायका साथ कसरी अगाडि बढ़ने भन्ने सम्बन्धमा आगामी मंगिर 3 गतेको बैठकका लागि एजेण्डा तय गर्दै सम्पन्न। नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर 81.74%, अमेरिकी सरकारद्वारा नेपाललाई 100 भेन्टिलेटर हस्तान्तरण, अमेरिकी राष्ट्रपति पदका लागि भइरहेको मतगणनामा जर्जिया राज्यमा जो बाइडेनको जीतसँगै उहाँको पक्षमा 306 इलेक्ट्रोल मत प्राप्त। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।